सम्पूर्णलाई प्रदेशी म साथको विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ट्ज कार्यक्रम बहासको पखाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता मानवहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु र हामी धेरै विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ समसामयिक आर्थिक सामाजिक राजनीतिक विभिन्न विषयवस्तुमाथि हामी खरो विषयमा दरो बहस गर्छौँ वास्तवमा तपाईँहरू सबैलाई थाहा छ हामीले विभिन्न विषयवस्तुमाथि बहस गरिरहँदा हामी स्थानीय तहका जनताका जनप्रतिनिधिको एक वर्षमा के गरे त जनताका जनप्रतिनिधिले भन्ने विषयमा हामी निरन्तर कुराकानी गरिरहेका छौँ र झन्डै 25 हामीले स्थानीय तहका जनताका जनप्रतिनिधिको जनताका सरकारको काम कारवाही कसरी बित्यो त वास्तवमा एक वर्ष सम्झना लायक बनाउनु हो या भएन यो विषयमा हामीले निरन्तर कुराकानी गरिरहेका छौँ। आजको यो अङ्कमा पनि त्यो विषयमा कुराकानी गर्छौँ भने एटफर्स्ट म यहाँहरूलाई सबैलाई जानकारी गराउन चाहन्छु। आज प्रदेश सरकारले असार 1 प्रदेश सभाबाट बजेट ल्याउँदैछ। झन्डै 25 रुपियाँको बजेट ल्याइरहँदा विभिन्न शीर्षकमा चाहिँ बजेट छुट्याएको छ। त्यो बजेटले वास्तवमै प्रदेशमा साथका जनताको मुहारमा खुसियाली ल्याउन सक्ला या त्यसले चाहिँ वास्तवमै बजेट कार्यकर्तामुखी बन्ला यो भने हेर्न बाँकी छ। यसको समीक्षा व्याख्या विश्लेषण र आगामी दिनमा हामी चर्चा गर्छौँ भने हिजो कैलाली क्षेत्र नम्बर 5 निर्वाचित माननीय सांसद नारद मुनि राणाले चाहिँ जुन प्रतिबद्धता जुन घोषणा चुनावको बिचमा जनताका बिचमा गरेका थिए कुनै पनि योजना पार्न नसक्नु त्यो भनेको नारद मुनि राणाको असक्षमता र गैर जिम्मेवारीपूर्ण जुन किसिमले उहाँले चाहिँ काम गरिरहनु भएको छ यसको विषयमा पनि एकैछिन
अब यो कुरा त एक वर्षमा हामीले के कति काम गर्न सक्यौँ जनताको चित्त बुझाउन सक्यौँ सकेनौँ भन्ने कुरालाई वास्तवमै अब रिपोर्टिङ गर्नका निम्ति अब जनताहरूलाई नै सोध्नुपर्ने हुन्छ। उहाँहरू ले अब स्मरणीय बनाउन सक्यौँ सकेनौँ भन्ने कुरा त्यो उहाँहरूले भन्ने कुरा हो। अब मैले भन्ने कुरा भने हामीले हाम्रो नगरसभाले जुन निर्णय गरेका विषयवस्तुहरू छन् निर्णय गरेका योजनाहरू छन् ती योजनाहरूलाई गुणस्तरीय रूपमा राम्रोसँग सम्पन्न गर्नतिर हामी सफल भएका छौँ भन्ने विषयमा हामी विश्वस्त छौँ र अनि हाम्रा अब यसो छ अब हामीले काम गर्न सकेनौँ भन्ने कुरा भन्दा पनि हामीले कस्तो गर्यौँ भन्ने कुरा यहाँको जनता यहाँको पब्लिक यहाँ गाउँ ठाउँमा गएर यहाँ बुझ्दाखेरि त्यसको रिजल्ट आउँछ। र हामीले भन्ने कुरा के हो भने हामीले जुन नगरसभाले विनियोजन भएको बजेट हो नगरसभाबाट छनौट भएको योजना हो त्यो योजना हामीले सम्पन्न गरेका छौँ।
मेरोको लागि तपाईँले टिकट नपाउँदा बडो रुष्ट हुनुहुन्थ्यो नि होइन बन्नेलाई तपाईँले विशेष प्राथमिकतामा राख्नुभयो पछिल्लो समय. अब कुरा गरौँ त्यहाँका मेयर भीम देउबा एक वर्ष कार्यकाल बिताएर टक्क अब चाहिँ नयाँ कार्यकालका लागि आर्थिक वर्षका लागि नयाँ बजेट योजना तर्जुमा गर्दै हुनुहुन्छ. यो परिस्थितिमा हेर्दा नेपाली काङ्ग्रेस तपाईँले उहाँको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ एक वर्षलाई?
अब के छ भने अब हामीले बोलेका कुराहरू हाम्रो नीति तथा कार्यक्रममा ल्याइसकेका छौँ र नीति तथा कार्यक्रममा ल्याएका विषयवस्तुहरूलाई हामीले अगाडि बढाएका छौँ. अब हामीले बोलेका कुराहरूलाई हामी कर्मश 5 वर्षभित्र पुरा गर्नेछौँ भनेर हामीले वाचा पनि गरेका छौँ, प्रतिबद्धता पनि जाहेर गरेका छौँ र हामी पक्कै पनि 5 वर्षभित्र यसलाई परिवर्तन गर्न सक्छौँ लाग्छौँ. र यो वर्ष पहिलो वर्ष भएको हुनाले केही अनुभव पनि हामीले बटुल्ने मौका पायौँ, केही नीति नियम र कानुनी समस्याहरू पनि थिए, त्यसका बावजुद पनि हामीले सबै योजनाहरू सम्पन्न गर्न सफल भएका छौँ. करिब हामीसँग सबै योजनाहरू सम्पन्न भइसकेका छन् र त्यो भुक्तानी दिन बाँकी होला, नत्र
त्यो
भाइरल भएको कुरा होला. अब त्यो के हुन्छ भने विकास हुँदाखेरि केही समस्याहरू आउँछन्, बाटो निर्माण कार्य जारी छ, पुल निर्माण कार्य जारी छ. अब धेरै लामो समयसम्म त्यो अन्डाया जाने बाटोमा लिक्मामा पनि पुल बन्दैछ, करिब 5 करोड 40 लाखको पुल हो, त्यो निर्माण हुनका निम्ति 2 वर्ष लाग्छ. अब त्यो त्यो छ भने त्यहाँभन्दा माथिपट्टि पनि अब निर्माण हुने क्रममा नाला कोरेर अहिले चाहिँ ग्राभल गर्ने क्रममा थोरै पानी आएको कारणले त्यो हिलामे भएको हो. त्यो बाटोलाई हामी एकदम ग्राभल गरेर त्यसलाई चाहिँ हिँड्न लायक बनाउँछौँ. अब यहाँ के छ भने तुरुन्तै मान्छेले रिजल्ट खोज्छ. अब तपाईँहरूलाई थाहा छ, अब विकास हुँदाखेरि बाटो बनाउँदाखेरि समय त 1-2 वर्ष लाग्न सक्छ. अब यहाँ हामीले चाहिँ के अरे फागुनको महिनादेखि बाटोको काम निर्माण सुरु गऱ्यौँ. अब अहिले असारमा तुरुन्तै त्यो तयार हुँदा हुन नसक्ने ठाउँमा कतिपय ठाउँमा नहुन सक्ला. त्यस कारणले के हुनसक्छ भने बर्खा लागिसक्यो र पानी परेपछि केही ठाउँमा हिलो र केही कामहरू सम्पन्न हुन बाँकी रहेको ठाउँमा त्यो हुन सक्ला. तैपनि हामी चाहिँ त्यो बाटोलाई यही वर्षभित्र पानी रोकिन बित्तिकै हामीले तुरुन्त त्यो बाटो निर्माण गर्छौँ. हिजो पनि मैले त्यो विषयमा कुरा भएको छ र समग्र गौरीगङ्गा नगरपालिकामा हामीले करिब 450 किलोमिटर बाटोको ट्र्याक खोलेका छौँ र हामीले सडकको चाहिँ ग्लोबलबाट अथवा त्यो सेटेलाइटबाट नक्सा निकालेर कस्तो खाले बाटो बनाउने, कस्तो के गर्ने भनेर सडक नगरको सडक गुरु यातायात पनि हामीले तयार गरिरहेका छौँ. त्यो पनि काम हामीले अगाडि बढाइरहेका छौँ र यो वर्ष हामीले 30 धेरै गर्न सकेनौँ. हामीले 4 किलोमिटर कालोपत्रे तयारीका साथ अगाडि बढाएका छौँ र कतिपय ठाउँमा काम सम्पन्न भइसकेको छ. केही ठाउँमा यो पानीले गर्दा काम हुन बाँकी छ र बाटाका सडक पहिलो कुरा हाम्रो प्राथमिकता परेको बाटोघाटो हो. त्यसको ट्र्याक हामीले 4.5 किलोमिटर ट्र्याक खोलिसकेका छौँ.
भनेपछि सडक निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाइरहनु भएको छ मेयर साहबले, होइन?
हजुर हजुर.
अब प्रकाशजी, उहाँले खास गरी बाटोघाटोको कुरा बढी गरिरहनु भएको छ, खास गरी त्यहाँको जनताको समस्याको समाधानको कुरा गर्ने भने सडक सञ्जाल विस्तार गर्न सक्नुभयो उहाँले दोरीगङ्गा नगरपालिकामा.
ठिक छ. अब एक दुईवटा कुराहरू के छ भने जुन बाटोको ट्र्याक खोल्ने कुरा छ, हामी चौमला बजारमा अगाडिपट्टि बाटोको ट्र्याक खोलेर त्यहाँ पिच कार्य गर्ने कार्यक्रम भइसकेको छ र जुन पछाडिपट्टि उहाँले भन्नुभएको छ एमालेको कार्यकर्ताहरूको घर हामीले तोड्न सकेनौँ भन्ने कुरा भएको छ। त्यहाँ तोड्ने काम सुरु भइसकेको छ, उहाँहरूले हामी आफै तोड्छौँ भनेर भित्रबाट दिवाल हालेर तोड्ने काम सुरु भएर बाहिर तोडिसक्नु भएको छ, अहिले गएर हेर्दा तपाईँहरू बुझ्न सकिन्छ। र अर्को कुरा वार्ड नम्बर दुईमा जुन अब बाटोको कुरा हो, अब कहीँ कतै सानातिना ठाउँमा अब झिना मसिना कुराहरू अब बाटोको विवादहरू आएर त्यहाँ काम रोकिएको हुन सक्ला, ती सबै कुराहरू वडाले डिल गर्ने गरी हामीले निर्णय गरेका छौँ र ती कुराहरू हामी कहाँ पुगेका छैनन्। हामीले के भनेका छौँ भने यदि बाटोघाटो बनाउने कुरामा, विकास निर्माणको कुरामा कहीँ कसैले कतैबाट पनि अवरोध गर्छ भने त्यो कुरा वडाले नसकेपछि हामी कहाँ पठाउने लिखित रूपमा, र नगरपालिकाले आफ्नो हामी जेसिबी लगेर हामी त्यसलाई चाहिँ क्लियर गर्छौँ भन्ने कुरा स्पष्ट ढङ्गले अगाडि बढाएका छौँ र त्यही ढङ्गले हामी अगाडि बढ्छौँ। र बाटोको सबै ट्र्याकहरू क्लियर ढङ्गले खुल्छ, चाहे त्यहाँ एमालेको मान्छे होस्, चाहे काङ्ग्रेसको मान्छे होस्, चाहे जुनसुकै व्यक्ति होस्, चाहे नेता होस्, चाहे कर्मचारी होस्, जो भए पनि हामीले काखा पाखा गर्दैनौँ, हामी सबै ठाउँमा बाटोको ट्र्याक खुल्छौँ। पहिलो कुरा,
दोस्रो कुरा,
दोस्रो कुरा त्यो छैन, दोस्रो कुरा म भन्दैछु, पार्टी कार्यकर्ताहरूलाई हामीले कहीँ कतै भर्ती गरेका छैनौँ र कहीँ कतै अनुगमनमा राखेका छैनौँ र एक रुपियाँ तिरेका छैनौँ। सायद मलाई लाग्छ गौरीगङ्गा नगरपालिका जति वित्तीय व्यता कुनै नगरपालिकाले अप्नाएको छैन, त्यो हाम्रो बजेटिङले रिपोर्टिङले बताउला। हामीले फजुल खर्च कुनै पनि गरेका छैनौँ र कुनै कार्यकर्तालाई एक रुपियाँ दिएर हामीले अनुगमन राखेका छैनौँ। र अनुगमन नगर कार्यपालिकाले तिनजनाले अनुगमन समितिमा राखेको हो, तिनजनाको अनुगमन समिति बनेको छ, त्यसमा एकजना हंस नेपाली कार्यपालिका सदस्य हुनुहुन्छ, उहाँ पूर्व माओवादीको मान्छे हुनुहुन्छ, र एकजना चाहिँ नारसिंह सार्की, उहाँ नेपाली काङ्ग्रेसबाट, उहाँ चाहिँ दलितबाट आउनु भएको छ, उहाँ पनि कार्यपालिका सदस्य हुनुहुन्छ, र अर्को मानवती बुढा, तिनजना, तिनजनालाई हामीले चाहिँ नगर कार्यपालिकाको सदस्य, उहाँ तिनजना, एकजना पूर्व माओवादी, एकजना पूर्व एमाले, एकजना नेपाली काङ्ग्रेस, तिनजना यसरी मिलाएर तिनजनालाई कार्यपालिका, तिनजना पनि कार्यपालिका सदस्यहरू मध्येबाटै एउटा अनुगमन समिति बनाएको छ, जो चाहिँ कार्य योजनाहरू बिचमा चलिरहेको अवस्थामा कस्तो भइरहेको छ भनेर त्यसलाई चाहिँ अनुगमन गर्नका निम्ति बनेको त्यो समिति हो। र त्यो समितिले अब योजना चालु हुने बेलामा अनुगमन गर्यो, त्यो समितिलाई पनि हामीले सामान्य खाजा खर्च भनेर सामान्य दिनको 400-500 दरले मात्रै हामीले उहाँहरूलाई दिएका छौँ खाजा खर्च भनेर, त्यो अनुगमन टोल तिनजनाको मात्रै बनेको छ। त्यसपछि योजनाहरू फर्च्युट गर्ने अनुगमन समिति विधान तह उपप्रमुखको नेतृत्वमा संयोजकत्वमा हुन्छ, त्यो अनि प्राविधिक सहितको चाहिँ त्यो अनुगमन समितिले अन्तिममा अनुगमन गरेर बजेट भुक्तानी गर्ने काम त्यसले गरेको छ। र हामीले कुनै पार्टी कार्यकर्तालाई राखेका छैनौँ, र साधन स्रोतको कुराहरू छ, जो गाडी छ उहाँहरूलाई परिचालन गर्नका निम्ति एकजना सुपरभाइजर राखेका छौँ, र अरू बाँकी कुराहरू त्यस्तो हामीले गरेका छैनौँ। कहीँ कतै अब वडा कार्यालयहरूमा वडा सहयोगको रूपमा अहिले हामीले चाहिँ के अरे कर्मचारी भर्ना गर्न नपाउने अवस्था भएको हुनाले प्राविधिक रूपमा कम्प्युटर टाइप गर्न जान्ने मान्छेहरू र प्राविधिक मान्छेहरूलाई हामीले दैनिक जेलादारीमा चाहिँ राखेका छौँ, र जेलादारीमा दैनिक 1 रुपियाँ दिने भनेर करारमा काम गरेको दिन उहाँहरूलाई चाहिँ हामीले दिने गरी प्राविधिक मान्छेहरू केही हामीले थपेका छौँ। त्यस कारणले हामीले कुनै चाहिँ पार्टीकरण गर्ने कुरा, कार्यकर्ताहरू भर्ती गर्ने कुरा त्यस्तो गरेका छैनौँ। ड्राइभरहरू पनि हामीले हेभी ड्राइभरहरू छनौट गर्ने हामीले भ्याकेन्सी खोलेका थियौँ, र त्यही अनुसार चाहिँ ड्राइभरहरू भर्ना गरेका छौँ, र त्यस्तो किसिमको केही पनि छैन। अब राजनीतिक हिसाबले पुरा गरे ढङ्गले केही कतै कुरा आउनु स्वाभाविक हो, तर हामीले
गौरीगङ्गा नगरपालिकामा जुन उहाँले भन्नुभयो लिक्माको कुरा गर्नुभयो अनि नदीका कुराहरू गर्नुरहनु भएको छ, खास गरी त्यहाँका जनता अहिले पनि नदी कटानको भनौँ न उच्च जोखिममा छन्, वर्षायाम सुरु हुन लाग्यो, नदी तटबन्धनका लागि योजनाहरू कसरी छनौट गरेर तपाईँले काम गरिरहनु भएको छ? मेयर साहब एक वर्षमा के गर्नुभयो, त्यहाँका जनतालाई कसरी सम्बोधन गर्नुभयो?
अब नदी कटानको विषयमा के छ भने यहाँ हामीसँग मुख्य गरी शिवगङ्गा, गौरीगङ्गा, चौमाला, लिक्मा नदीहरू हो, यो नदीले थुप्रै कटान भएको छ, र यसमा प्रत्येक नदीमा हामीले 55-55 लाख रुपियाँका दरले चाहिँ नदी तटबन्धन गर्ने काम सम्पन्न गरिसकेका छ। एउटा नदीमा 55 लाखका दरले सम्पन्न भएको छ, र बाँकी अरू छुटपुट ठाउँमा पनि सानातिना अब नगरी नहुने कामहरूलाई पनि हामीले सम्पन्न गरेका छौँ, र यसरी हामीले नदी नियन्त्रणको कामलाई अगाडि बढायौँ, र अहिले नियन्त्रित भइरहेको छ। पूर्ण रूपमा नियन्त्रण गर्नका निम्ति अब नगर भन्दा पनि हामीले चाहिँ यो प्रदेशमा
75 लाख होइन तपाईँहरूले
55 लाख
55 लाख अब प्रकाश जी जो उहाँहरूले भनिरहनु भएको छ 55 लाखको दरले त्यहाँ नदी तटबन्ध गरिएको छ, त्यो देखिन्छ तपाईँहरूले हेरिरहनु भएको छ, अनुगमन गरिरहनु भएको होला नेपाली काङ्ग्रेसले पनि?
छैन,
लामो समयदेखि तपाईँले त्यस क्षेत्रबाट प्रतिनिधित्व गरिरहनु भएको छ। हेर्नुहोस् त्यहाँका जनताको समस्या तपाईँलाई राम्रोसँग थाहा छ, किनभने त्यहाँको सुकुम्बासी समस्या जिउका जिउ छ, त्यहाँ चाहिँ सुकुम्बासीहरूको भयो न त्यसरी मुक्त कमैयाको समस्या छ, नदी कटानको समस्यालाई जसरी समाधान गरिनु पर्थ्यो त्यो किसिमले समाधान गर्न सक्नुभयो कि भएन भनेर मैले सोधेँ तपाईँलाई प्रकाश। मेयर साहब, खास गरी त्यहाँको आरक्षणहरूको समस्या समाधान गर्ने कुरा, मुक्त कमैयालाई चाहिँ व्यवस्थापन गर्ने कुरामा तपाईँले चुनावको बिचमा बोलेका कुराहरू कति पुरा गर्नुभयो मेयर साहब एक वर्षमा?
अब यसो छ, अब यो एक वर्षमा सबै कुराहरू पुरा अहिले हुने पनि हुँदैनन्। अब यो के छ भने केही कुराहरू नीतिगत हिसाबले पनि समस्या छ, जस्तै यहाँको हामीले ऐलानी पट्टी जग्गाहरूलाई अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कुरा र सुकुम्बासीहरूलाई व्यवस्थित गर्ने कुरा, मुक्त कमैयाहरूका समस्यालाई सम्बोधन गर्ने कुराहरू, यी सबै थुप्रै कुराहरू छन्। यी कुराहरूतिर हामी अहिले धेरै जान सकेका छैनौँ, किनभने यसका निम्ति अब सङ्घीय सरकारले नीति बनाउन नसकेको र त्यसपछि प्रदेश सरकारले पनि नीति बनाउन नसकेको कारणले यो वनसँग थोरै जोडिएको कुरा भएको हुनाले यो विषयमा हामीले नीति बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। अब सम्भवतः अब यो साउनसम्म केन्द्रीय सरकारले यसको वन सम्बन्धी नीति बनाउला र अनि प्रदेश सरकारले बनाउला अनि हामीले बनाउँछौँ भन्ने हिसाबले हामीले गरेका छौँ र हामी यो कुराहरू पुरा गर्छौँ।
भनेपछि एक वर्ष अबका आगामी वर्षमा तपाईँ त्यसका लागि नियम कानुन बनाउँदै हुनुहुन्छ, त्यसो भएन उहाँहरूलाई व्यवस्थित गर्ने कुरामा?
नियम कानुन हामी चाहिँ अब सङ्घीय सरकार हुँदै प्रदेश सरकार हुँदै हामीले पनि यो विषयमा, किनभने यो सुगमवासीको कुरा त्यसपछि गएर यो वनसँग जोडिएको अवस्थित बसोबासको कुरालाई यो वनसँग जोडिएको हुनाले अहिले वनको नीति नआइसकेको हुनाले यो विषयमा हामीले धेरै निर्णय गर्न सकेका छैनौँ। तर पहिलो हामीले
गर्छ नि मेयर साहब, अब हिजो चुनावमा बोलिहाल्नुभयो तपाईँले, भयो मान्यजीहरूले अहिले मन्त्री बन्नु भएको छ दीर्घ सोराडी, होइन तपाईँलाई थाहा छ, तपाईँहरूले बोलिहाल्नुभयो तर बोलेका कुरा पुरा भएन भने जनताले निराश व्यक्त गर्छन् कि निराशा व्यक्त गर्छन्, किनभने हिजो बोल्नु भएको छ उहाँहरू हामी कहीँ जमिन पाउँछौँ कि केही नभए पनि हामीले लान खानलाई लागि केही न केही व्यवस्था गर्छ कि सरकारले, अहिले त हाम्रै जनताका निर्वाचित प्रतिनिधि हुनुहुन्छ, उहाँहरूले आशा देखाउनु भएको छ, भरोसा देखाउनु भएको छ, हामीले नै चुनेर पठाउँ भनेर उहाँहरूले विश्वास त गर्नु भएको छ, तर भोलि त्यही विश्वासमा त्यही कुठारापात भयो या अविश्वासको वातावरण बन्यो भने ती जनतालाई तपाईँ के जवाब दिनुहुन्छ मेयर साहब?
होइन, अब यसो छ नि, हामीले जनतालाई जग्गा दिन्छौँ भनेर बाँडेका छैनौँ, कहीँ पनि कुरा गरेका छैनौँ, होइन। हामीले के भनेका छौँ भने जुन जग्गामा अहिले ऐलानी पर्सी जग्गामा बस्नु भएको छ त्यसलाई चाहिँ लाल पूर्जा दिन्छौँ भनेका छौँ, हामीले त्यो कानुन बनाएर दिन्छौँ, जस्तै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छौँ भन्ने कुरा गरेका छौँ र रोजगार सिर्जना गर्ने कुरा गरेका छौँ, होइन। यसका निम्ति हामीले विभिन्न खाले गौरीगाउँ नगरपालिकाले नै थुप्रै कार्यक्रम सञ्चालन गरेको छ, युवा र महिलाहरूलाई लक्षित गरेर रोजगारमूलक कार्यक्रम सञ्चालन गरेको छ, जस्तै अब हाम्रो सम्भावना यहाँको के त, अहिले हामी त हाम्रो सम्भावना भने त यहाँ त कृषि हो, पशुपालन हो, होइन, यहाँ हामीसँग जे छ सम्भावना त्यसको विकास हामीले गर्न सक्नुपर्छ र त्योभित्र हामीले बाख्रा पालन अनि त्यसपछि बङ्गुर पालन अनि कुखुरा पालन लगायतका अनि कार्यक्रमहरू अगाडि बढाएका छौँ र अनि गोठ सुधारका कार्यक्रम अगाडि ल्याएका छौँ र पशु बिमाको कार्यक्रमहरू अगाडि ल्याएका छौँ, त्यसै गरेर बेतपाँचसँग सम्बन्धित विभिन्न खाले सिपहरू सिकाएका छौँ, मैनबत्ती बनाउने, अगरबत्ती बनाउने अनि बेमौसी तरकारी गर्ने र कडाई बुनाइ गर्ने, सिलाइ कटाई गर्ने, दल कुसन बनाउने, होइन। एकदम वास्तविक देखिनुपर्छ, यो देखिने गरी हामीले गरेका छौँ, भएको छ। हामीले के सहमति गरेका छौँ भने थोरै मान्छेलाई हामीले प्रशिक्षित गर्ने र थोरै मान्छेले प्रशिक्षित भइसकेपछि उहाँहरूले कमसे कम पनि आफ्नो स्वरोजगार हुनुपर्ने र त्यो सिप सकिसकेपछि आफ्नै व्यवसाय खोल्नुपर्ने र आफ्नो व्यवसाय नभए पनि अन्त उसले रोजगार गरेको हुनुपर्ने, जागिर गरेको हुनुपर्ने भनेर हामीले कमिटमेन्ट गराएर अगाडि बढाएका छौँ र त्यसरी थोरै भए पनि कार्यान्वयन गर्ने पक्षमा छौँ। हिजो त्यो थिएन, हिजो मान्छेले तालिमका नाममा तालिम लिएका थिए र तालिम गरेर छोडेका थिए, आज त्यसलाई हामीले चाहिँ कार्यान्वयन पक्षमा अगाडि जोडिदिन्छौँ, जोड दिएका छौँ।
समस्या हो, त्यो गोर्खे नाम पनि छ, तर आय आर्जनको उहाँले अलिकति एउटा कुरा मेरो
कुरा अहिले गर्नुभयो, युवाको क्षेत्रमा खेलकुदको कुरा गर्ने भने गोरेगाउँ नगरपालिकामा एक वर्षमा तपाईँले के काम गर्नु?
अब के छ भने पहिलो कुरा त म यसलाई क्लियर पारौँ, यो चाहिँ जति पनि हामीले युवा महिलाहरूलाई रोजगारमूलक बनाउने कार्यक्रम छ, यो कार्यक्रमलाई हामीले सबै मिलेर हामी सबैले के भन्नु पऱ्यो भने यसलाई चाहिँ देखिने गरी एउटा व्यवहारमा लागू हुने गरी हामीले अगाडि बढाउनु पर्ने हुन्छ। र अरू तपाईँहरूले भने जस्तै शिक्षा स्वास्थ्य खेलकुदका विषयहरू छन्। अब शिक्षातर्फको कुरा गर्ने हो भने हामीले शिक्षामा यस वर्ष झन्डै 1,99,00,000 दुई करोड जति हामीले बजेट विनियोजन गरेका छौँ र त्यो बजेटहरू सबै खर्च भइसकेको छ। र शिक्षामा जुन ठाउँमा अब विद्यालयलाई आवश्यक पर्ने कुराहरू के छ त्यो कुराहरू हामीले अगाडि गराएका छौँ र विद्यार्थीहरूलाई 9 क्लासदेखि लिएर 12 क्लाससम्म पढ्ने विद्यार्थीहरूलाई ओरिएन्टेसन कार्यक्रम र सहजीकरण गर्ने कार्यक्रम, पढाइ भनेको यस्तो हो, यसरी पढ्नुपर्छ र भोलि भविष्य हाम्रो यसरी अगाडि उज्जवल हुन सक्छ भन्ने किसिमका हामीले सेमिनार गोष्ठीहरू पनि गरेका छौँ। र त्यसपछि गएर स्वास्थ्यको कुराहरू गर्दाखेरि स्वास्थ्यमा यतिखेर हाम्रो समस्या एउटा मसुरिया स्वास्थ्य चौकी र चौमलामा स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र दुईटा रहेका छन्। खास गरिकन एउटा अन्डेयामा वार्ड नम्बर 5 सामुदायिक स्वास्थ्य केन्द्र रहेको छ र यीलाई व्यवस्थापन गर्नका निम्ति हामीले रकम विनियोजन गरेर व्यवस्थित बनाएका छौँ र चौमलालाई हामीले एउटा एम्बुलेन्स खरिद गरेका छौँ। होइन, भवनको कुरा गरेका छैन, होइन भवनमा हामीले छुट्याएकै छैनौँ, हामीले अस्पताललाई व्यवस्थापन गर्ने कुरालाई बजेट निर्माण गरेका छुट्याएका छौँ र 2 एमबिबिएस डक्टर हामीले ल्याइसकेका छौँ होइन, र त्यसलाई चाहिँ राति पनि हामीले इमर्जेन्सी सेवा दिनुपर्छ भनेर प्रक्रिया अगाडि बढाएका छौँ र अनि बिमारीहरूलाई अलिक बाहिर लैजानको निम्ति एम्बुलेन्स आवश्यक छ भनेर एम्बुलेन्स पनि खरिद गरेका छौँ र ल्याबको अवस्था राम्रो थिएन, ल्याब सञ्चालन गर्नुपर्छ भन्ने कुरालाई पनि अगाडि बढाएका छौँ र ल्याब पनि सञ्चालन भइसकेको छ र फार्मेसी पनि अब राख्नुपर्छ अस्पतालले भनेर फार्मेसीका निम्ति पनि हामीले कार्यक्रम अगाडि बढाइसकेका छौँ, त्यो पनि अषाढभित्र फार्मेसी पनि सञ्चालन हुन्छ। त्यस कारणले अब व्यवस्थित गर्नतिर हामीले बजेट विनियोजन गरेका छौँ। भवन त छँदैछ, भवन मात्रै भएर हुँदैन, त्यहाँ चाहिँ डक्टर चाहियो, अस्पतालमा औषधि चाहियो। प्रदेशले त्यसपछि विभिन्न खाले स्थानीय तहले सबै तहले चाहिँ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसक्नु भएको छ। करिब यसमा 80% घरमा चाहिँ चर्बी निर्माण भएको पाएको छु र कतिपय ठाउँमा अहिले पनि चर्बी निर्माण भइसकेको अवस्था छैन, मान्छेले वास्तवमै यो बुझ्नुपर्ने कुरा हो र मैले अनुगमनका क्रममा पनि 2-3 ठाउँमा यो कुरा गरेँ। अब उहाँहरूको इच्छा शक्ति हुनु पऱ्यो, टोयलेट सबैले निर्माण गर्नु पऱ्यो र सबैले चाहिँ लाग्नु पऱ्यो भनेर हामीले घचघचाइरहेका छौँ र केही ठाउँमा चर्बी निर्माण नभएको पनि अवस्था हामीले भेटाएका छौँ, 80% चर्बी भेटाएको। हेलो,
सुन्दैछु, मेरो कुरा गरौँ,
खाने पानी पनि हामी करिब एक वर्षभित्र सबै ठाउँमा खाने पानी हामी पुर्याउन सफल हुन्छौँ, किनभने हामीसँग मसुरी खाने पानी लगभग अब अन्तिम चरणमा पुगिसकेको छ, चौमाला खाने पानी सुरुवात भइसकेको छ, राजीपुर खाने पानी सुरुवात भइसकेको छ, र अरू नयाँ खाने पानीहरू हामीले 11 नम्बर वडामा शिवपुर खाने पानी योजना भनेर हामीले प्रस्ताव गरेका छौँ, र त्यसै गरी वनबेडामा एउटा खाने पानीको रूपमा प्रस्ताव अगाडि बढाएका छौँ, र अब करिब केही खाने पानीका योजनाहरू सम्पन्न भइसकेका छन् र केही योजनाहरू नयाँ थपेर हामी चाहिँ एक वर्षभित्र खाने पानी सर्वसुलभ ढङ्गले एकदम एकदम हामी तदारुकताका साथ लागेका छौँ, काम अगाडि बढिरहेको छ अहिले पनि।
Gracias.
यसले जोडिएको थियो मेयर साहबले थाहा छ भीमदेवजीलाई किनभने झन्डै 59 लाखको चाहिँ गाडी किन्नु भयो भनेर जुन चर्चा तपाईँले कमाउनु भयो यो विषयमा के खास गरी सेवा सुविधा मुखी बढी हुनुभयो त्यसमा मेयर साहब विलासी बढी हुनुभयो
पनि हो अहिलेको नगरपालिकासँग एउटा गाडी हुन आवश्यकता हो एउटा वडामा एउटा मोटरसाइकल हुन आवश्यकता हो किनभने जनतालाई पहिलो चाहिन्छ भने सेवा छरिटो चाहिन्छ वडा कार्यालयले सरजमिन गर्नका निम्ति करिब 4-5 किलोमिटर टाढा जानुपर्ने हुन्छ सरजमिन गर्नका निम्ति धेरै ठाउँमा हामीले देख्यौँ र तुरन्त जनताहरू आएर हामीले हाम्रो चाहिँ यो सरजमिन मिचुल्क बनाइदिनु पऱ्यो अन द स्पोट गएर अनि त्यहाँ वडा अध्यक्ष साइकलमा गएर पैदल गएर सम्भव हुन्छ आवश्यकता हो कि अहिले कैलाली जिल्लामा कुकुरा गरौँ चाहे अन्य ठाउँको कुरा गरौँ सबै ठाउँमा पनि वडा अध्यक्षलाई पूर्ण जिम्मेवारी दिएको हुनाले वडा कार्यालयमा एउटा गाडी हुन जरुरी छ र त्यो वडा कार्यालयलाई हामीले दिएका हौँ त्यो वडा कार्यालयमा वडा सचिव वडा सदस्य वडा अध्यक्ष आवश्यकता अनुसार जनताको काम गर्नका निम्ति छिटो छरिटो हुनका निम्ति होइन त्यो त राष्ट्रिय यहाँ सुन्नुहोस् के छ भने राष्ट्रिय नीति बनेको छ राष्ट्रिय नीतिभित्र बसेर हामीले चाहिँ अब सेवा गरे बापत पारिश्रमिक लिने कुरा स्वाभाविक हो यो पारिश्रमिक लियो भनेर धेरै चर्चा परिचर्चा गर्नुभन्दा पनि सेवा सुविधा लियो भनेर चर्चा परिचर्चा गर्नुभन्दा पनि यो पनि एउटा बहसको रूपमा ठिक छ आवश्यकता हो कि होइन पहिलो कुरा त्यो हामीले महसुस गर्नु पऱ्यो दोस्रो कुरो यो सामान्यतया एक दिनभरि मान्छेले खटेर 500-1000 रुपियाँ भत्ता लिन्छ मिटिङ भत्ता 1000 रुपियाँ लिन्छ यो ठुलो कुरा होइन हामीले के भने भ्रष्टाचारलाई न्यूनीकरण गर्न सक्नु पऱ्यो र चुहावटलाई रोक्न सक्नु पऱ्यो गुणस्तर काम दिन सक्नु पऱ्यो जनताको लागि सेवा सुविधा तुरन्त दिन सक्नु पऱ्यो छिटो छरित रूपमा दिन सक्नु पऱ्यो त्यो दिन सक्यौँ भने यो धेरै ठुलो कुरा लाग्दैन यदि हामीले त्यो जनतालाई सेवा सुविधा दिन सक्छौँ हामीले सम्पूर्ण वडा भेलाहरू सम्पन्न गरिसकेका छौँ र अब वडाबाट आएका योजनाहरूलाई टाइपिङ गर्ने काम हामी सुरु भइसकेको छ र हामीले एकीकृत सम्पत्ति करका विषयमा छलफल गरेर त्यसलाई ल्याउने भनेर नयाँ नीति तथा कार्यक्रममा त्यो अगाडि बढाएका छौँ र यतिखेर जनतामाथि थप्ने कर होइन एकीकृत सम्पत्ति कर अब अहिले जग्गाको मालपत दिने कुरालाई रोकेर अहिले नीति नै राज्यले के बनाएको छ भने एकीकृत सम्पत्ति करलाई लागू गर्ने भन्ने नीति बनाएको छ अनि त्यसमा के छ भने सम्पत्ति धेरै हुनेले धेरै कर तिर्ने थोरै हुनेले थोरै तिर्ने भन्ने एउटा नीति ल्याएको हुनाले त्यो नीतिलाई पनि हामीले अगाडि बढाइरहेका छौँ र बाँकी यो हामी आगामी वर्षका निम्ति कमसेकम पनि यहाँको विकासको निम्ति हामीले एउटा प्लान बनाएका छौँ मास्टर प्लान बनाइरहेका छौँ आर्थिक योजना बनाइरहेका छौँ र सबै डाटाहरू तथ्याङ्कहरू हामीले सङ्कलन गरिरहेका छौँ त्यो पनि के भने एमआइएस सिस्टम अहिले अहिलेको के भने यो एप्स अहिले आधुनिक जमाना अनुसार हामीले चाहिँ एप्स मार्फत हामीले डाटा सङ्कलन गरिरहेका छौँ र त्यो अनुसार हामी अगाडि बढिरहेका छौँ यहाँको बाटोघाटोलाई विशेष गरिकन हजुर होइन अब हामीले त जहिले पनि गौरीगाउँ नगरपालिकामा जति जनताले मागेका योजना आयोजना हामी जति फ्लेक्जिबल भएर अरूले भनेको छैन हामीले होइन त्यस्तो हुँदैन हामीले 1,44,00,000 रुपियाँ सायद कैलाली जिल्लामा गत वर्ष पनि 1,44,00,000 रुपियाँ प्रत्येक वडालाई वडाबाट आएका योजनाहरू हामीले चाहिँ सम्पन्न गर्नका निम्ति वडालाई अधिकार दिएका हौँ तपाईँहरू चाहिँ यसरी गर्नुहोस् र बाँड्नुहोस् र जनताका योजनाहरू अगाडि बढाउनुहोस् भनेर हामीले फ्लेक्जिबल अप्नाएका छौँ र यदि यो वर्ष हामीले एउटा प्लान के बनाएका छौँ भने अब सानातिना योजनाहरू बनाएर काम पनि छैन धेरै सानातिना टुक्रो योजनामा नगएर अलिक ठुला योजनाहरू हामीले लैजानुपर्छ भनेर हामीले मोटामोटी छलफल गरेका छौँ र यसका निम्ति हामीले कमसेकम पनि अब 4 वर्ष हाम्रो कार्यकाल बाँकी छ 4 वर्षमा गौरीगङ्गा नगरपालिकामा 100 किलोमिटर बाटो चाहिँ पिच बनाउनुपर्छ र ठुला ठुला 7 वटा पुल बनाउनुपर्छ 6 वटा झुलुङ्गे पुल बनाउनुपर्छ र 3 वटा नमुना विद्यालयहरू बनाउनुपर्छ 2 वटा ठुलो चाहिँ के अरे प्राविधिक स्कुलहरू हामीले सञ्चालन गर्नुपर्छ र यो कृषि जेटिए र कृषिमा आधारित प्राविधिक शिक्षालाई हामीले खोल्नुपर्छ र दुईवटा ठुला क्याम्पसहरूलाई सञ्चालन गर्नुपर्छ र स्वास्थ्य तर्फ चाहिँ मसुरियातिर एउटा अस्पताल र चौमलातिर एउटा अस्पताल बनाउनुपर्छ र खाने पानीहरू त्यसपछि कृषिमा पकेट क्षेत्रहरू निर्धारण गर्ने हामीले सबैलाई हामीले फोकस गर्छौँ सबैलाई समेटेर लैजान्छौँ मुख्य गरिकन हामीले चाहिँ यो वर्ष पुलहरू हामी कहाँ थुप्रै पुलहरू बनाउनु पर्ने छ अरू नगरपालिका जस्तो छैन हामी कहाँ ठुल्ठुला सातवटा पुल जस्तै चौमलाको पुल छ त्यो नबनाइ नहुने छ त्यसै गरेर अब 11 नम्बर वडा जोड्ने पुल छ र जस्तै अन्डया जोड्ने पुलहरू छ यी यस्ता यस्ता महत्त्वपूर्ण पुलहरू नबनाएर अत्यन्तै हामीले दुःख पाएको छ पुल बाटो अनि खाने पानी शिक्षा स्वास्थ्य लगायतका जनतासँग सम्बन्धित सबै कुराहरू हामी जोड्छौँ धन्यवाद हजुर धन्यवाद Thank you.